नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मन्त्री परिषद विस्तार, नवनियुक्त 19 मन्त्रीद्वारा शपथ, 19 जना मध्ये 15 जना नयाँ अनुहार।
अबका चुनावमा एउटा व्यक्तिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने, एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिनेको उम्मेदवारी नै रद्द हुने कानून बन्दै।
बाहुनले हलो जोतेको दिनको सम्झनामा हलो क्रान्ति दिवस मनाइयो, लमजुङमा आज विशेष कार्यक्रम।
भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारको राजीनामा, भ्रष्टाचार विरूद्ध लड्ने प्रतिबद्धता।
र थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने बारेमा एन्फा कार्य समिति बैठकमा विवाद, बैठक भोलि फेरि बस्ने।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएड्स,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9850-64-960, 9850-52-783 र 9850-64-602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गर्नुभएको छ। प्रधानमन्त्री भएको 50 दिनपछि देउवाले आज थप 19 जनालाई मन्त्री नियुक्त गर्नुभएको हो। आज काँग्रेसबाट 10 जना, माओवादी केन्द्रबाट 6 जना, फोरम लोकतान्त्रिकबाट 2 जना र नेकपा संयुक्तबाट 1 जना मन्त्री थपिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। 19 जना मन्त्री थपिएसँगै देउवा नेतृत्वको मन्त्री परिषद 27 सदस्यीय भएको छ। आज थपिएका 19 जना मध्ये 15 जना पहिलोपल्ट मन्त्री भएका हुन्। यसअघि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट 3-3 जना र नेपाल फोरम लोकतान्त्रिकबाट 1 जना नियुक्त मन्त्री नियुक्त भएका थिए। आज नियुक्त भएका मन्त्रीहरूको संक्षिप्त परिचय साथीहरू प्रकाश ढकाल र अर्जुन पोखरेलबाट।
काँग्रेसबाट कानून मन्त्री बनेका यज्ञबहादुर थापा कास्की निर्वाचन क्षेत्र नम्बर 1 सांसद चुनिनु भएको हो। काँग्रेसका पुराना नेता मानिने थापा कास्कीको काँग्रेस जिल्ला सभापति हुनुभएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर डोटी 1 सांसद हुनुहुन्छ। गणितमा स्नातकोत्तर गरेका बलायर स्कूल पढ्दादेखि नै नेभी संघमा आबद्ध हुनुहुन्थ्यो। पञ्चायतकालमा पटक पटक गिरफ्तारीमा पर्नुभएका बलायर 4.5 वर्ष जेलमा पर्नु भएको थियो भने उहाँ काँग्रेसको डोटी जिल्ला सभापति समेत भइसक्नु भएको छ।
सूचना तथा संचार मन्त्री बनेका मोहन बहादुर बस्नेत सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका खुम्बहादुर खड्काको कोटाबाट मन्त्री बन्नुभएको हो। यसअघि स्वास्थ्य राज्य मन्त्री भएका बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 2070 सालको संविधान सभा चुनावमा निर्वाचित हुनुभएको थियो। सिन्धुपाल्चोकको काँग्रेस जिल्ला सभापति समेत भइसकेका बस्नेतलाई काँग्रेसभित्र हक्की स्वभावका नेताका रूपमा लिने गरिन्छ।
सिंचाई मन्त्री सञ्जय गौतम पनि नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति हुनुहुन्छ। बर्दिया 2 निर्वाचित गौतम 2036 सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गर्नुभएको हो।
वाणिज्य मन्त्री मीन विश्वकर्मा समानुपातिक तर्फबाट सांसद बन्नुभएको हो। काँग्रेसभित्र सभापति देउवाको अति विश्वासपात्र मानिने विश्वकर्मा दलित संघको सभापति समेत हुनुहुन्छ। केही समय अघि तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउन काँग्रेसका तर्फबाट मुख्य भूमिका विश्वकर्माले नै खेल्नु भएको थियो। विश्वकर्माको यो कदमलाई लिएर पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो।
गरिबी निवारण र सहकारी मन्त्री अम्बिका बस्नेत काँग्रेसबाट मन्त्री हुने एकमात्र महिला हुनुहुन्छ। समानुपातिक कोटाबाट संविधान सभा सदस्य बनेकी बस्नेत महिला संघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ। उहाँ काठमाडौँको स्थायी बासिन्दा हो।
रक्षा मन्त्री भीमसेन दास प्रधान 2070 सालको संविधान सभाको चुनावमा काठमाडौँ 6 निर्वाचित हुनुभएको हो। काठमाडौँका पूर्व जिल्ला सभापति समेत रहेका प्रधान कृष्णप्रसाद सिटवालाको गुटबाट मन्त्री बन्नुभएको हो। काठमाडौँ काँग्रेसको राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ।
कृषि मन्त्री रामकृष्ण यादव पनि पहिलो पटक मन्त्री बन्नुभएको छ। उहाँ संसदको सबैभन्दा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति भइसक्नु भएको छ। स्नातकोत्तर उत्तीर्ण यादवले 2029 सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गर्नुभएको हो। 2070 सालमा भएको संविधान सभा निर्वाचनमा धनुषा दुईबाट निर्वाचित भएका यादव धनुषा जिल्ला कांग्रेस सभापति समेत भइसक्नु भएको छ।
युवा तथा खेलकुद मन्त्री राजन केसी 2070 सालको संविधान सभाको चुनावमा काठमाडौँ 10 माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि चर्चित हुनुभएको थियो। विद्यार्थी राजनीतिबाट आएका केसी 2049 सालमा भएको स्थानीय चुनावमा चोभार वाडा नम्बर 2 वाडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। 2054 सालको स्थानीय निकायको चुनावमा उहाँ किर्तिपुर नगरपालिका वाडा नम्बर 13 निर्वाचित हुनुभएको थियो।
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव समानुपातिक कोटाबाट सभासद हुनुभएको हो। तरूण दलको अध्यक्ष हुँदै यादव सभासद बन्नुभएको थियो। यादव तराई मधेसबाट प्रतिनिधित्व गर्ने सक्रिय कांग्रेस सांसद हुनुहुन्छ।
माओवादीले आज सरकारमा पठाएका गिरिराज मणि पोखरेल बाहेक सबै नयाँ अनुहारका छन्। माओवादीले जनयुद्धमा प्रत्यक्ष रूपमा सहभागी भएका लडाकुलाई मन्त्रीमा प्राथमिकता दिएको छ। माओवादी केन्द्रका नेता गिरिराज मणि पोखरेल चौथो पटक मन्त्री बन्नुभएको हो। यसअघि उहाँले स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी लिइसक्नु भएको छ। माओवादीमा नारायण काजी श्रेष्ठ खेमाका पोखरेल माओवादीभित्र पटक पटक अवसर पाउने थोरै नेता मध्ये पर्नुहुन्छ। उहाँ गएको संविधान सभा चुनावमा महोत्तरी 1 निर्वाचित हुनुभएको थियो।
त्यस्तै ऊर्जा मन्त्रीमा नियुक्त हुनुभएका महेन्द्र साई पनि पहिलो पटक मन्त्री बन्नुभएको हो। माओवादी युद्धमा कमाण्डरको भूमिका निर्वाह गरेका साई कालीकोट 1 संविधान सभाको चुनावमा निर्वाचित हुनुभएको थियो। अध्यक्ष प्रचण्डलाई जानकारी नै नदी तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि साई एकाएक चर्चित बन्नुभएको थियो।
माओवादीबाट सामान्य प्रशासन मन्त्री बनेका टेकबहादुर बस्नेत पनि जनयुद्धमा कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो। माओवादीभित्र समरसिंह नामले चिनिने बस्नेत सल्यान 1 निर्वाचित हुनुभएको हो।
आपूर्ति मन्त्री शिवकुमार मण्डल पनि पहिलो पटक मन्त्री बन्नुभएको हो। मोरङ 4 निर्वाचित मण्डल पनि जनयुद्धमा प्रत्यक्ष संलग्न भएका माओवादी सांसद हुनुहुन्छ।
यस्तै माओवादीले सन्तकुमार चौधरीलाई थारू समुदायबाट मन्त्री बनाएको छ। चौधरी समानुपातिक कोटाबाट मन्त्री बन्नुभएको हो। यस्तै माओवादीले सन्तकुमार चौधरीलाई थारू समुदायबाट मन्त्री बनाएको छ। चौधरी समानुपातिक सांसद कोटाबाट मन्त्री बन्नुभएको हो।
माओवादीबाट महिला तर्फबाट मन्त्री बन्ने आशा खनाल एकमात्र हुनुहुन्छ।
नेपाल फोरम लोकतान्त्रिकबाट पर्यटन मन्त्री बनेका जितेन्द्र नारायण देव समानुपातिक कोटाबाट सांसद बन्नुभएको थियो। यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा पनि पर्यटन मन्त्री रहेका देवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिनुभएको छ। फेरि मन्त्रीमा निरन्तरता पाउने निश्चित भएपछि जितेन्द्र देवले मन्त्री निवास पनि छाड्नु भएको छैन। यस्तै फोरमबाट भूमि सुधार मन्त्री बन्नुभएका गोपाल दहित पनि अघिल्लो सरकारमा सहभागी हुनुहुन्थ्यो।
र नेकपा संयुक्त कि मिथिला चौधरीले वातावरण मन्त्रालय पाउनु भएको छ। सप्तरीकी चौधरी समानुपातिक सभासद हुनुहुन्छ।
आज मन्त्री बन्नेहरूको संक्षिप्त परिचयपछि अब फेरि खबरकै सिलसिला। एक व्यक्तिले एउटा निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वारी दिन पाइने भएको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2074 एक भन्दा बढ़ी क्षेत्रमा एकैपटक एउटा व्यक्तिले उम्मेद्वार हुन पाउने प्रावधान हटाएको छ। व्यवस्थापिका संसदमा अहिले विचाराधीन रहेको यो विधेयकको दफा 14 दुई ठाउँबाट उम्मेद्वार बन्न नपाइने व्यवस्था गरिएको छ। एक भन्दा बढ़ी क्षेत्रमा उम्मेद्वारी दिने व्यक्तिको उम्मेद्वारी निर्वाचन आयोगले रद्द गर्नेछ। दलका शीर्ष नेताले एक क्षेत्रबाट पराजित भएमा अर्को क्षेत्रबाट भए पनि विजयी हुन सक्ने ठानेर विगतमा दोहोरो उम्मेद्वारी दिने गरेका थिए। यस्तै प्रत्यक्ष प्रणालीतर्फका उम्मेद्वारले समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश हुन पाउने छैन। संविधान बमोजिम अहिलेको संसदको कार्यकाल आगामी माघ 7 गतेसम्म भएकाले तोकिएको समयभित्र चुनाव गराउन सरकारले यो विधेयक पेश गरेको हो। संविधान बमोजिम प्रतिनिधि सभाको 275 सीटका लागि 165 प्रत्यक्ष र 110 समानुपातिक प्रणालीबाट चयन हुनेछ। अहिले रहेका 240 निर्वाचन क्षेत्रलाई घटाएर 165 बनाउन सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिसकेको छ।
विवेकशील नेपाली दल र साझा पार्टी बीच एकीकरण भएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा दुवै दलको एकीकरणबाट विवेकशील साझा पार्टी गठन गरिएको घोषणा भएको हो। एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्जवल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ। दुवैलाई सहसंयोजक पद दिइएको छ। एकता घोषणा कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजक रविन्द्र मिश्र र उज्जवल थापाले आफूहरूको मुख्य एजेण्डा नै समृद्ध नेपाल रहेको बताउनुभयो। सहसंयोजक मिश्रले अहिलेका ठूला दलका नेताहरूले जेलनेल बसेर नेपालीलाई अधिकार दिलाउन महत्वपूर्ण भूमिका निभाएको तर देशलाई समृद्ध बनाउने कुरामा भने सधैँ पछाडि पारेकाले आफूहरूले पार्टी खोलेको बताउनुभयो। मिश्रले देशको प्राकृतिक स्रोत साधन परिचालन गरेमा सन् 2030 नेपाललाई मध्यम आय भएको देश बनाउन सकिने दावी समेत गर्नुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, नवनियुक्त 19 मन्त्रीद्वारा शपथ, 19 15 नयाँ अनुहारका, अबको चुनावमा एउटा व्यक्तिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने, विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। राणा शासनका बेला बाहुनले हलो जोत्नु हुँदैन भन्ने मानसिकता व्याप्त थियो, तर त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा पहिलो पटक बाहुनहरूले हलो जोतेका थिए लमजुङको दुरा डाँडामा। 2006 साउन 11 गते आजकै दिन बाहुनले हलो जोतेको सम्झनामा लमजुङमा हरेक वर्ष विशेष कार्यक्रम गरिन्छ। लमजुङबाट उज्यालो सहकर्मी श्याम शीतल परियारको रिपोर्ट।
बाहुनले हलो छुन समेत हुँदैन भन्ने मान्यता रहेका बेला पण्डित तोयनाथ अधिकारीले बाटेगरामा एक हल गोरु नारेर हलो क्रान्तिको शुरूआत गर्नुभएको थियो। तोयनाथका भान्जा सुन्दरबजार नगरपालिका 3 छहरे पानीका भानुभक्त नै उपाने।
सानै अवस्थादेखि नै उहाँलाई मैले राम्रोसँग देखेको चिनेको र उहाँले चाहिँ यो हल क्रान्तिको लागि यहाँका दुराडाँडा भेगका चाहिँ सबै पण्डितहरूलाई बोलाएर ल अब हामीले एउटा नयाँ क्रान्ति सुरु गर्नु पर्यो, यसको लागि तपाईँहरू चाहिँ मलाई साथ दिनु पर्यो, तपाईँहरूले साथ दिएमा यो काम सफल हुन्छ भनेर चाहिँ उहाँले लगाउनु भएको छ र सबै मान्छे यही गरामा जम्मा भएर यहीँबाट चाहिँ हलो जोतेर हलो क्रान्तिलाई सफल पार्न
तोयनाथको यो क्रान्तिमा साथ दिने ब्राह्मणहरू थिए मुखिया हरिभक्त पौडेल, लेफ्टिनेन्ट श्रेष्कान्त अधिकारी र बसन्त अधिकारी। ब्राह्मणहरूले हलो जोतेको भनी त्यो बेला बिहेबारीमा रोक लगाइयो, भात पानी चलाइएन, घर गएकी चेली माइती फिर्ता पछाइयो। हलो क्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेल।
हलो जोत्ने विपक्षीका मान्छेहरूले उनीहरूको विरूद्धमा धेरै हल्ला खल्ला मचाए, उनीहरूले विरोध गरे, उनीहरूले गीत बनाए, त लप्टन हरिभक्त तिग्री तोयनाथ पण्डित हलो ज्योति बिग्री जस्ता गीतहरू उनीहरूले गाउँ गाउँमा गाउन थाले। त्यस बेला जोत्नेलाई भात ठेगियो, माइत आएका छोरी घर जान पाएनन्, घर गएका बुहारी माइत आउन पाएनन्, विवाह गर्न उमेर पुगेका युवा युवतीको विवाह रोकियो, ज्योतिको समयमा हेर्न जानेलाई समेत भात ठेगियो, कतिले त गएको थिएनौ भन्दै ढाँटेरै पनि बिहा गरे।
त्यो बेला पण्डित तोयनाथले जम्मा 4 सियो हलो जोत्नु भएको थियो। पहिलो सियो कृषि क्रान्ति, दोस्रो सियो शिक्षा, तेस्रो सियो राजनीति र चौथो सियो समानता का लागि। स्वर्गीय तोयनाथको व्यक्तित्व बारे कविताको भावमा स्मरण गर्नुहुन्छ दुराडाँडा बरबोटका टीकाराम खनिया।
ज्योतिषास्त्र र वैद्य छन् घर घरैको पुग्छ त्यो दाँजमा, पण्डित श्री तोयनाथ नाथ जन्मनु भयो त्यही गाउँको माझमा ज्योतिष शास्त्र हेरा हुँदा भनिदियो ज्योतिषीले बालक विद्वान भई सबको भलो गरिदिने निस्कन्छ केटु पख चतुरा विनयी चलाक हुने थिए काशी गई पढ्नुभयो पारङ्गत भई शास्त्रका सब कुरा फर्केर आई लड्नुभयो सल्लाह छलफल सबै विषयमा बाटे गरामा बसी यो यो काम गरौं भनेर सबमा भन्थे ती घुँडा दसी राणा शासनको थियो बिग बिगी सबै थिए शोषित जान्नेको थिएन त्यो समयमा भनुन् उनी कोसित
हलोक्रान्तिका अगुवा तोयनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न र हलोक्रान्ति दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने स्थानीय बासिन्दाको माग छ। फेरि तोयनाथ प्रतिष्ठानका सचिव दीपक पौड्याल,
हामीहरूको माग चाहिँ स्वर्गीय पण्डित तोयनाथ अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ। उनले गरेको तत्कालीन अवस्थाको सामाजिक शैक्षिक र राजनीतिक जुन क्रान्ति हो त्यसलाई अहिलेको सरकारले बुझ्नुपर्छ। साउन 11 गतेलाई राष्ट्रिय हलोक्रान्ति दिवसको रूपमा मनाउनुपर्छ अनि त्यो हलोक्रान्ति स्थललाई ऐतिहासिक पर्यटकीय स्थलको रूपमा राज्यले अगाडि बढाउनुपर्छ।
हलोक्रान्तिका अभियन्ताहरू सबै यस धरतीबाट विदा भइसके तर उनीहरूको योगदान भने स्मरणीय छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। दैलेखमा महिनावारी भएको बेलामा छाउगोठमा बस्न बाध्य पारेकाले सर्पको टोकाईबाट किशोरीको ज्यान गएको भन्दै उनका परिवारलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ। अधिकार कर्मी तथा पत्रकारले छाउगोठमा बस्न बाध्य गराउने र समयमा उपचार नगरेको भन्दै परिवारमाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर एकिन्द्र बहादुर खड्काले पहिलोपल्ट छाउगोठमा सर्पले टोकेर ज्यान गएका व्यक्तिको परिवारका सदस्यलाई कारवाहीको माग गरी उजुरी परेको भन्दै यसबारेमा माथिल्लो निकायमा छलफल गरेर अघि बढ़ने बताउनु भएको छ। सर्वोच्च अदालतको आदेशको पालना गराउन गम्भीर नहुँदा छाउपडी प्रथाले महिलाको स्वास्थ्य पोषण र सुरक्षामा चुनौती रहेको भन्दै जुरी नेपालका अधिवक्ता शशि बस्नेतले सरकार विरूद्ध पनि मुद्दा हाल्ने तयारी गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति दैलेखले छाउपडी प्रथा उन्मूलन निर्देशिका 2064 तोकेको काम नगरेको, स्थानीय तहमा छाउपडी प्रथा उन्मूलन समिति गठन गरेर क्रियाशील नबनाएको अधिवक्ता बस्नेतको भनाइ छ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरको छाना भएका घरमा टिनको छाना लगाइने भएको छ। छत्रदेव गाउँपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाउँपालिकाभित्रका सबै खरको छानो भएका घरको तथ्याङ्क संकलन गरेर टिनको छानो लगाउने निर्णय गरेको हो। यस्तै सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिन निशुल्क स्वास्थ्य शिविर गरी स्वास्थ्य जाँच र औषधि वितरण गर्ने, वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ।
इलाम अस्पतालमा एक्सरे मेसिन बिग्रिँदा बिरामी समस्यामा परेका छन्। दुई हप्ता अघि एक्सरे मेसिन बिग्रिए पनि मर्मत नहुँदा बिरामीले निजी स्वास्थ्य संस्थामा महँगोमा सेवा लिनु परेको गुनासो गरेका छन्। अस्पतालमा 300 रुपियाँमा पाउने एक्सरे सेवा बाहिर 500 रुपियाँ तिर्नु परेको बिरामीले बताएका छन्। इलाम अस्पतालका डाक्टर प्रभु शाहले एक्सरे मेसिनका सामान कोरियाबाट ल्याउनु पर्ने भएकाले सेवा सञ्चालन गर्न अझै 15 दिन लाग्ने जानकारी दिनुभएको छ।
नारायणगढ़ मुगलिन सड़क खण्डमा बायो इन्जिनियरिङ गरेर माटो तथा चट्टान रोक्ने काम भइरहेको छ। पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायत वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ़ मुगलिन सड़क आयोजनाले जनाएको छ। आयोजनाका वातावरणविद जनक राज पाठकले सड़कको स्तरोन्नतिको काम सकिएका ठाउँमा 90% बायो इन्जिनियरिङको काम सकिएको जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़कको 52% काम मात्रै सकिएको छ। इन्जिनियरिङ अन्तर्गत जुटका ठूला ठूला जालीलाई माटो बग्ने ठाउँमा किलाले ठोकेर माटो बग्न दिइँदैन र जालीको बीचबीचका पुवालमा घाँसका बिरूवा तथा बिउ रोप्ने गरिन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डनबस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डनबस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेशन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डनबस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 4221 76 410 2063,
टोल फ्री नम्बर 1660100019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। डिभिजन सहकारी कार्यालय सिराहाका सहायक सहकारी निरीक्षक सुभाष गर्दौला घुस रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटारीको टोलीले उनलाई 15,000 रूपियाँ घुस लिइरहेका बेला पक्राउ गरेको हो। सहकारी दर्ता गराउन उनले सप्तरी राजविराजकी प्रतिमा यादवसँग घुस मागेको आरोप छ। पक्राउ परेका सुभाष गर्दौला थप अनुसन्धान गरिने अख्तियारले जनाएको छ।
मकवानपुरमा कृषि विकास बैंकको चेक किर्ते गरेर रकम झिकेको आरोपमा चुरियामाई संयुक्त खानेपानी तथा उपभोक्ता सरसफाई समिति नयाँ बस्तीका सचिव दलबहादुर विसी पक्राउ परेका छन्। कार्यालयबाट 50,000 रूपियाँ रकम झिक्ने निर्णय भएकोमा उनले आफैले चेक बनाउँदै अंक र अक्षर थपेर 1,50,000 रूपियाँ झिकेका थिए। उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नुवाकोटको दुपचेश्वर गाउँपालिका घ्याङफेदीकी एक महिलालाई काममा लगाइदिने भन्दै बेचबिखन गर्न लागेको आरोपमा चारजना पक्राउ परेका छन्। 24 वर्षीय महिलालाई बेचबिखन गर्न ओसार पसार गरेको आरोपमा घ्याङफेदीका कुमार तामाङ, अर्जुन तामाङ, राजु तामाङ र झापा महाबहाराका इन्द्रलाल राजवंशीलाई पक्राउ गरिएको नुवाकोट प्रमुख प्रहरी उपरीक्षक देव बहादुर बोहराले जानकारी दिनुभयो। पीड़ित महिलाको मौखिक उजुरीपछि तादी गाउँपालिकाको खरानीटारबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
कुख्यात वन्यजन्तु तस्कर इयान बेकर ग्रीसमा पक्राउ परेका छन्। नेपालमा वन्यजन्तु सम्बन्धी अपराध गरेर फरार रहेका बेकरलाई ग्रीस प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो। नेपाल प्रहरीले बेकरलाई इन्टरपोलको रेड कर्नर नोटिसमा राखेको थियो। वन्यजन्तु तस्कर मुद्दाका फरार अभियुक्त अमेरिकी नागरिक बेकर ग्रीसमा पक्राउ परेसँगै उनी विरूद्ध लागेको मुद्दाको विवरण नेपाल प्रहरीले ग्रीस प्रहरीलाई पठाइसकेको छ। नेपाल प्रहरीले सन् 2008 बेकरको बालुवाटार स्थित कोठाबाट ठूलो मात्रामा वन्यजन्तुका छाला, टाउको, हाड लगायतका अङ्ग बरामद गरेको थियो।
बर्दियाको गुलरिया नगरपालिका सुहेलवाको राधाकृष्ण थारू महिला सामुदायिक वनमा एउटा पोथी चितुवा मृत भेटिएको छ। चितुवा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ। सिमलको रूखमा चढ्ने क्रममा नजिकै रहेको बिजुलीको तारमा ठोकिँदा करेन्ट लागेर चितुवा मरेको हुन सक्ने जिल्ला वन कार्यालयले जनाएको छ।
यस्तै काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकामा करेन्ट लागेर आज बिहान एकजनाको ज्यान गएको छ। स्थानीय बासिन्दा आङ्काजी शेर्पाको निर्माणाधीन घरमा पाले काम गर्दै आएका 35 वर्षका हरि परियारको ज्यान गएको प्रहरीले जनाएको छ। निर्माणमा चाहिने फलामको रड चोरी हुने आशंकामा करेन्ट छोडिराखेकै ठाउँमा उहाँलाई करेन्ट लागेको थियो।
उदयपुरको त्रियुगा नगरपालिका चपनमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ। ढुङ्गा लोड गरेको SE1-2010 ट्र्याक्टर उकालोमा पल्टिँदा त्रियुगा नगरपालिकाका मनोज परियारको ज्यान गएको प्रहरीले जनाएको छ।
सबैजसो बीमा कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ। नेप्से आज 8.84 अङ्कले बढेर 1645.03 बिन्दुमा पुगेको छ। आज बैंकिङ र जलविद्युत समूह बाहेक अरू सबै समूहको परिसूचक बढेको छ। हिजो जस्तै आज पनि सबैभन्दा धेरै बीमा समूहको परिसूचक बढेको छ।
मेरो पनि भन्नु छ।
आज मनाइएको हलो दिवस बारे गणेश प्रसाद हुजदारले फेसबुकमा लेख्नु भएको छ, ब्राह्मणवाद र जातीय भेदभावसँगै हली प्रथाको अन्त्य गर्न केही बाहुनहरूले सामूहिक रूपमा हलो जोतेको उपलक्ष्यमा हलो दिवस मनाउनु राम्रो कुरो हो, तर यो सँगै किसानलाई भत्ता दिने सहितका राहत हुने खालका कार्यक्रम ल्याउन सके दिवस मनाउनुको सार्थकता हुने थियो।
यसैबारे द्रोण मरासिनी ट्वीट गर्नुहुन्छ, हलोले होइन ट्र्याक्टरले समेत जोत्न नसक्ने भइसक्यो बाँझो जमिन।
मन्त्री परिषद गठनका बेला गरिने भागभण्डा कपिल गेवालीलाई मन परेको छैन। उहाँको टिप्पणी छ, सरकारलाई पूर्णता दिनु आवश्यक हो, तर मन्त्री छनौट गर्दा हाम्रो भन्दानी राम्रो अनि केही गर्न सक्ने खालको छनौट गरौं जसबाट नागरिकले पनि आशा गर्न सकुन्।
कविराज शाही ठकुरी भन्नुहुन्छ, सत्तारूढ दलका नेताले मन्त्री पदको भागभण्डा गरे जस्तो लागे पनि उहाँहरूले त वास्तवमै आफ्नै पार्टीको विचार र सिद्धान्तलाई भागभण्डा गर्दै हुनुहुन्छ।
अनि शिखर केसी फेसबुकमै लेख्नुहुन्छ, 9 महिना समय तोकेर सरकार बन्छ अनि मन्त्री परिषदलाई पूर्णता दिनै 2 महिना लाग्छ। कहिले योजना बनाउनु अनि कहिले कार्यान्वयन गर्नु, यो त सत्ताको खेल मात्रै भयो, देशको विकास बारे कसैले सोचेनन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिनुभएको छ। लालू प्रसाद यादवका छोरा तथा उपमुख्यमन्त्री तेजस्वी यादवमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भ्रष्टाचारको मुद्दा दायर गरेपछि नैतिकताको आधारमा उहाँले राजीनामा दिएको भारतीय संचार माध्यमले जनाएका छन्। राज्यपालले उहाँको राजीनामा स्वीकृत समेत गरेको छ। आफू भ्रष्टाचार विरोधी अभियानमा निरन्तर लागिरहने बताउँदै उहाँले वर्तमान अवस्थामा पदमा रहन नसक्ने भन्दै राजीनामा दिनुभएको हो।
बेलायतमा सन् 2040 पेट्रोल र डिजलबाट चल्ने गाड़ीलाई प्रतिबन्ध लगाइने भएको छ। वायु प्रदूषण नियन्त्रण गर्ने पहल स्वरूप सन् 2040 डिजल र पेट्रोलबाट चल्ने नयाँ सवारी साधन दर्ता नगरिने व्यवस्था गर्न लागेको बीबीसीले जनाएको छ। यसबारेमा विस्तृत कार्ययोजना तयार भइरहेको छ। केही दिन अघि मात्र फ्रान्सका राष्ट्रपतिले पनि सन् 2040 भित्र डिजल र पेट्रोलबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गर्नुभएको थियो।
फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा रहेको जंगलमा भीषण आगलागी भएको छ। आगलागीका कारण त्यस क्षेत्र आसपासका 10,000 भन्दा बढ़ीलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ। आगलागी नियन्त्रणमा लिन 4,000 भन्दा बढ़ी अग्नि नियन्त्रक खटाइएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 3 स्टार क्लबलाई 1.5 करोड़ रूपियाँ दिने विषयमा अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकमा विवाद भएको छ। आज बसेको बैठकमा सदस्यहरूले गल्ती गर्ने व्यक्तिलाई कार्यवाही गर्नुपर्ने र एन्फाको कोषमा रहेको रकम क्षतिपूर्तिका रूपमा 3 स्टारलाई दिन नहुने भनेपछि विवाद भएको हो। विवादका कारण कार्यसमिति बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको बैठक स्रोतले जनाएको छ। एन्फाको लापरवाहीका कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि एन्फाको लापरवाहीका कारण एसिया कप क्लब फुटबलको दोस्रो चरण खेल्न नपाएपछि 3 स्टार क्लबले 6 करोड़ रूपियाँ क्षतिपूर्ति माग गरेको थियो। एसियाली फुटबल महासंघ एएफसीले 3 पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाड़ीको नामावली नपठाउँदा 3 स्टार क्लब दोस्रो चरण खेल्न वञ्चित भएको थियो। त्यसपछि एन्फाका केही पदाधिकारी र 3 स्टार क्लब बीच 1.5 करोड़ रूपियाँ क्षतिपूर्तिमा सहमति जुटेको थियो। त्यो सहमतिलाई कार्यसमिति बैठकले अनुमोदन गर्नु पर्ने भए पनि सदस्यहरूले दोषी व्यक्तिलाई कार्यवाही गर्न माग गरेका छन्। क्षतिपूर्ति नपाएसम्म कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै 3 स्टार क्लबले एन्फाले आयोजना गर्ने प्रतियोगिता बहिष्कार गर्दै आएको छ। क्षतिपूर्तिका बारेमा विवाद भएपछि आजको बैठकमा 3 महिनापछि हुने एन्फाको चुनाव, ए डिभिजन लीग सञ्चालन लगायतका विषयमा सामान्य कुराकानी मात्रै भएको र भोलि थप छलफल गरिने एन्फा स्रोतले जनाएको छ।
र आजदेखि शुरू श्रीलंकासँगको पहिलो टेस्ट क्रिकेटमा भारतले गतिलो शुरूआत गरेको छ। श्रीलंकाको गलीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा 3 विकेट गुमाएर 399 रन बनाएको छ। भारतका शिखर धवन 190 रन बनाएर आउट भए चेतेश्वर पुजारा 144 र अजिंक्य रहाणे 39 रनमा नट आउट छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मन्त्री परिषद विस्तार, नवनियुक्त 19 मन्त्रीद्वारा शपथ, 19 जना मध्ये 15 जना नयाँ अनुहार।
अबका चुनावमा एउटा व्यक्तिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने, एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिनेको उम्मेदवारी नै रद्द हुने कानून बन्दै।
बाहुनले हलो जोतेको दिनको सम्झनामा हलो क्रान्ति दिवस मनाइयो। लमजुङमा आज विशेष कार्यक्रम।
भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारको राजीनामा, भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता।
र थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने बारेमा एन्फा कार्य समिति बैठकमा विवाद, बैठक भोलि फेरि बस्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।